इज्तमा है, इज्तमा का वकार बाकी रखो। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا وأولانا محمدا عبده ورسوله، وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس إنا خلقناكم شعوبا وقبائل لتعارفوا إن أكرمكم عند الله أتقاكم، وقال الله تبارك وتعالى كل نفس ذائقة الموت وإنما توفون أجوركم يوم القيامة فمن زحزح عن النار وأدخل الجنة فقد فاز وما الحياة الدنيا إلا متاع الغرور. قابل احترام بزرگوں، پیارے بھائیوں اور دوستو، اللہ عز و جل نے اپنی قدرت سے اس پورے عالم کو بنایا ہے. زمین اللہ نے بنائی ہے، آسمان اللہ نے بنایا، سورج اللہ نے بنایا، چاند اللہ نے بنایا، اور اس پورے عالم کے بنانے میں حق تعالی شانہ کو نہ کوئی تھکاوٹ ہوئی اور نہ کوئی پریشانی ہوئی، نہ کسی سے مشورہ کی ضرورت پیش آئی، نہ کسی سے مدد لینے کی ضرورت پیش آئی. اور اس وقت میں پورے عالم کو، اس کے نظام کو حق تعالی شانہ اپنی قدرت سے چلا رہا ہے. ہر ایک کو اللہ روزی دے رہے ہیں، جتنی بھی مخلوقات جانور ہیں ان سب کو اللہ برابر اللہ کی نگاہ نگرانی میں ہیں، اللہ کی حفاظت میں ہیں، اور سب کو حق تعالی شانہ روزی پہنچا رہے ہیں. جو گھاس کھانے والے جانور ہیں ان کو گھاس دے رہے ہیں، جو مٹن کھانے والے ان کو مٹن دے رہے ہیں، جو دانہ چبنے والے ہیں ان کو دانہ دے رہے ہیں، پھر جس کی جتنی مقدار ہے اتنا ہاتھی کو اس کے اعتبار سے دے رہے ہیں، بڑی مچھلی کو اس کے اعتبار سے دے رہے ہیں، ایک چوٹی کو اس کے اعتبار سے دے رہے ہیں. سورج اللہ کی گرفت میں ہے، چاند اللہ کی گرفت میں ہے، کوئی ایک پتا درخت کا اللہ کی مرضی کے بغیر گر نہیں سکتا، انسان اللہ کی مرضی کے بغیر آنکھ اٹھا نہیں سکتا، اللہ کی مرضی کے بغیر زبان سے ایک لفظ بول نہیں سکتا. پورا حق تعالی شانہ کی کنٹرول میں ہے، اور حق تعالی شانہ پورے نظام کو چلا رہے ہیں. اس میں اللہ جل جلالہ و علاہ نے اپنے ساری مخلوقات میں سے ایک انسان کو چنا ہے کہ یہ ساری مخلوقات ہے انسان، میں نے تیرے لیے بنائی اور تو میرے لیے، تجھے صرف میں نے اپنے لیے چنا ہے. اس لیے فرمایا لا یسعنی ارضی ولا سمائی ولکن یسعنی قلب عبد مومن، نہ مجھے زمین سہار سکتی ہے، نہ مجھے آسمان سہار سکتا ہے، مومن بندے کا دل ہے جو مجھے سہار سکتا ہے. اب اس انسان کو اللہ نے اپنے لیے چنا ہے، اور اس کو یہ بتا دیا کہ یہ دنیا کی زندگی جو تیری ہے یہ عارضی ہے. نیکی کرے گا تو بدلہ یہاں نہیں ملے گا، بدلہ میرے پاس ملے گا. گناہ کرے گا تو یہ گناہ سزا برداشت نہیں کر سکے گی یہ دنیا، اس کے اس کی سزا میرے پاس ہے. البتہ نیکی کرے گا تو اس کی برکات تو زمین پر دنیا میں محسوس کرے گا، اور گناہ کرے گا تو گناہ کا عذاب، گناہ کی نحوست، عذاب تو میرے پاس ہے، اس کی نحوست تو محسوس کرے گا. اس نے حق تعالی شان ہونے اس انسان کو نوازنا ہے, اسے بہت اونچا لے جانا ہے. حق تعالی شان اس کو بڑی بڑی نعمتیں دینا چاہتے ہیں. اس کے لیے 50-60 سال کی زندگی میں اس کو بس آزمانا ہے کہ یہ میرا بندہ ہے یا اپنے نفس کا بندہ ہے. بس اس میں اللہ نے اس کو اختیار دیا, اتنا بھی مختار نہیں ہے کہ جو چاہے کرے, اور اتنا بھی مجبور نہیں ہے کہ صاحب جو چاہے وہ کر نہیں سکتا. اس دنیا میں اس کو اتنا ہے کہ جیسے حضرت علی رضی اللہ تعالیٰ نے کسی نے پوچھا کہ حضرت انسان کتنا مختار ہے اور کتنا مجبور ہے, فرمایا کھڑا تھا وہ آدمی, اس کا ایک قدم اٹھاؤ, ایک پاؤں اوپر اٹھاؤ, اس نے اٹھایا, کب دوسرا اٹھاؤ, کب دوسرا نہیں اٹھ سکتا, کہ بس یہ ایک اٹھایا اتنا تو مختار ہے اور دو نہیں اٹھا سکتا اتنا تو مجبور. یہ دنیا ہے. حق تعالی شان ہونے یہ دے دیا کہ تمہاری کامیابی اور دنیا میں اگر تم چاہتے ہو کہ تمہاری دنیا کی زندگی پرسکون بنے, خوشگوار بنے, تو اس کے لیے میں نے تمہیں اعمال دیے, ان اعمال کے راستے سے تمہاری زندگی خوشگوار ہو. جو اعمال ہیں ان عملوں پر چلو گے تو چاہے تم غریب ہو, چاہے مالدار ہو, چاہے حاکم ہو, چاہے محکوم ہو, ہر حال میں میرے عوامر پر چلو گے تو تمہاری زندگی خوشگوار بنا دوں گا. خوشگوار زندگی کے معنی کیا ہے؟ آدمی کو سکون ملے, عزت ملے, ٹینشن نہ ہو, پریشانیاں نہ ہو, اس کو کہتے ہیں خوشگوار زندگی. اور اگر تم نے میرے احکامات سے, میرے عوامر سے تم نے اعراض کیا, میرے حکموں کو توڑا اپنی من کی مرضی پر, اور دنیا کی نادان اور نابینا قوموں کے پیچھے چلے اپنے آپ کو اس کو کیا, تو پھر حق تعالیٰ شاہ نے فرما دیا کہ میں تمہاری زندگی کو تنگ کر دوں گا. مال ہوتے ہوئے, پیسے ہوتے ہوئے, دولت ہوتے ہوئے, ڈگریاں ہوتے ہوئے, کاروں کے ہوتے ہوئے, اولاد کے ہوتے ہوئے, خوبصورت بیوی کے ہوتے ہوئے, اچھے بچوں کے ہوتے ہوئے, میں تمہاری زندگی کو تنگ کر دوں. کچھ بھی نہیں ہے, عوامر ہے, خوشگوار زندگی کر دوں گا. سب کچھ ہے, اللہ کے عوامر نہیں ہے, من اعرض عن ذکری فإن له معیشة ضنکا, میرے عوامر سے اعراض کیا زندگی تنگ کر دوں گا. میرے عوامر پر چلے, من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حياة طيبة, ایمان کے ساتھ اعمال صالحہ زندگی میں ہی آئے, چاہے مرد ہو چاہے عورت ہو, میں اس کی زندگی کو خوشگوار بنا دوں گا. اس لیے میرے پیارے بھائیوں, یہ دنیا کی زندگی عارضی, یہاں کی ہر چیز عارضی, ہر چیز عارضی. کہیں کسی جگہ پر شادیوں کے نقارے بجتے ہیں تو اسی بستے میں جاؤ گے تو کسی جگہ پر شادی, کسی جگہ پر موت کے مرثیے بھی پڑے جاتے ہیں. انسان ایک حال میں نہیں رہتا, کبھی خوش کبھی نہ غم کبھی پریشانی. دنیا یہ زندگی دنیا کی, اس دنیا کی زندگی میں ہر آدمی یہ چاہے کہ مجھ پر کوئی ٹینشن نہ ہو. دری دنیا کسے بیگم نباشت, اگر باشت بنی آدم نباشت. اس دنیا میں کوئی آدمی بے فکر اور بے غم نہیں ہوگا, اور اگر کوئی مل گیا تمہیں تو وہ انسان نہیں ہوگا. یہ دنیا ٹینشن کی جگہ ہے, اور حق تعالیٰ شانہ بس اسے آزماتے ہیں. ہر انسان کی زندگی میں نشے و فراز آتے ہیں. کل بچہ تھا, آج جوان ہوا, جوانی میں اسے دیکھیں گے, پھر اس کے بعد بڑا ہوا, ادھیڑ ہوا, اب یہ کیا کرتا ہے, کل بوڑھا معذور ہو گیا, اب کیا کرتا ہے, زندگی میں کیا کیا, موت پر پہنچ گیا. مرد ہے تو کیا کیا, عورت ہے تو کیا کیا, غریب ہے تو کیا کیا, مالدار ہے تو کیا کیا, دولت والا ہے تو کیسے زندگی گزاری, اور فقر و فاقے والا ہے تو کیسے زندگی گزاری. زندگی جو ہے, غریب ہونا ناکامی نہیں, مالدار ہونا ناکامی نہیں, اسے سمجھ لو. کسی صوبے میں پیدا ہونا یہ ناکامی نہیں, زبانیں جس کے لیے جو مناسب تھی وہ دے دی, جس کے لیے جو ملک مناسب تھا اس کو وہاں پیدا کر دیا, یہ کوئی ناکامی کی بنیاد نہیں. زبان کی بنیاد پر کوئی ناکام نہیں ہوتا, ملک کی بنیاد پر کوئی ناکام نہیں ہوتا, کسی بڑے ملک میں رہنے پر کوئی کامیاب نہیں ہوتا, یہ بنیاد نہیں. بنیاد حق تعالی شانہ نے بنائی ہے انسان کے بدن سے نکلنے والے اعمال ہیں, ان اعمالوں پر فیصلے ہوتے ہیں. اس کے کس کی کیا زبان ہے وہ لکھی نہیں جاتی، لیکن زبان کا ہر بول جو اس زبان سے آدمی بولتا ہے، ما یلفظ من قول الا لدیہ رقیب عتید، جو بول بھی بولتا ہے لکھا جاتا ہے، جو بول بھی سنتا ہے لکھا جاتا ہے، جو نگاہ بھی اٹھتی ہے لکھی جاتی ہے صحیح ہے یا غلط ہے، جو ہاتھ بھی اٹھتے ہیں لکھے جاتے ہیں صحیح ہے یا غلط ہے. اس لیے آدمی کو کسی ایک حال میں نہیں رکھا، حالات اس کے بدلتے رہتے. کل امیر تھا تو کیا کرتا تھا، غریب ہے تو کیا کر رہا، جوان تھا تو کیا کر رہا تھا، بوڑھا ہے تو کیا کر رہا، شہری ہے تو کیا کر رہا تھا، غریب ہے تو کیا کر رہا، مال میں نے دیا تھا تو کس حال میں، کیا اس کی زندگی تھی، مال میں نے اس سے چھین کر کے روڈ پر کھڑا کر دیا ہے، اب اس کی زبان کے بول کیا ہے. اس لیے انسانوں پر حالات آتے رہتے، کوئی آدمی دنیا میں ایک حال پر نہیں رہتا، اس حال میں اس کی آزمائش ہر ایک کی، اور ہر ایک کا ایک ایک لفظ لکھا جاتا ہے، اور اس کا جواب لا تزال قدم عبد مؤمن حتى يسأل عن خمس، مؤمن بندے کے دین قدم حساب کی جگہ سے ہٹ نہیں سکیں گے جب تک کہ اس سے پانچ سوالوں کا جواب نہ دے. اور پانچ سوال کون؟ اللہ کرائے راست پوچھے گا، کہاں زندگی لگائی، کہاں جوانی لگائی، مال کہاں سے کمایا، مال کہاں خرچ کیا، تمہارا نہیں تھا مال. سب سے بڑا دھوکا انسان کو یہ ہو جاتا ہے، یہ میرا ہاتھ ہے جو چاہے کرو، یہ میری زبان ہے جو چاہے بولو، یہ میری آنکھ ہے جسے چاہے دیکھو، یہ میرا مال ہے جسے چاہے لگاؤ، جہاں چاہے لگاؤ. یہ سب سے بڑا دھوکا ہے، اس کا اپنا کچھ نہیں، اس کا اپنا کچھ نہیں. زندگی میں نشے و فراز آتے ہر ایک کے ساتھ، اس میں سے ایک ہر آدمی کی زندگی میں ایک وقت آتا ہے، شادی کا وقت، نکاح کا وقت. پہلی چیز جو غلط فہمی دنیا میں چلی ہے، جو انسانوں کو دھوکا لگا ہے اور جس میں اچھے اچھے مار کھا جاتے ہیں، وہ یہ ہے کہ نکاح لوگ خواہش کی چیز سمجھتے ہیں، حالانکہ نکاح عبادت ہے. نکاح عبادت ہے، جیسے نماز عبادت ہے، جیسے روزہ عبادت ہے، جیسے حج عبادت ہے، جیسے زکات عبادت ہے، ایسے نکاح عبادت ہے. جیسے نماز کا حکم ہے اقیم الصلاۃ، وہاں قرآن میں فن کی ہو بھی ہے نکاح کرو. نکاح کے فضائل ہے، نکاح شطر ایمان، نکاح آگا ایمان ہے. اللہ کے نبی نے نکاح کے متعلق جوانوں کو مخاطب کر کے کہا، یا معاشر الشباب من استطاع منکم الباءۃ فلیتزوج، تم میں سے جس میں استطاعت ہو شادی کرو، فإنہ اغض للبصر واحسن للفرج. نکاح عبادت ہے، بڑا دھوکہ جو لگتا ہے وہ وہاں لگتا ہے، اور اسی میں آدمی اپنی زندگی اور اپنی حیات کو آگ لگاتا ہے اس دھوکے سے. عبادت جو ہوتی ہے وہ عبادت قوموں کا طریقہ نہیں ہوتا، اس میں عبادت قوموں کے طریقے پر نہیں چلتی. عبادت تو حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم نے بتائی اور کر کے دکھائی، اس کو عبادت کہا جاتا ہے. نماز عبادت ہے، اب کوئی بھی پڑھے، عربی پڑھے، عجمی پڑھے، ہندوستانی پڑھے، آسٹریلیا والا پڑھے، سنگاپور والا پڑھے، ساؤتھ افریقہ والا پڑھے، کوئی بھی پڑھے، نماز عبادت ہے. ہر ایک کا ایک ہی طریقہ ہو، ایک ہی طریقے سے نماز پڑھی جائے گی. یہ نہیں ہے کہ آسٹریلیا والوں کی نماز الگ ہے، امریکہ والوں کی الگ ہے، ہندوستانیوں کی الگ ہے، عربوں کی الگ ہے، سب کی نماز ہے. روزہ سب کا ایک ہے، صبح صادق پر رکھا جاتا ہے، غروب آفتاب پر کھولا جاتا ہے، ایک ہے. چاہے آسٹریلیا کے مئی کا روزہ ہو جس میں 13-14 گھنٹے، 8-10 گھنٹے، और वही भाई का रोजा यूरोप वाले का हो जिसकी 20 घंटे तरतीब है, वही वहां पर सुबह सादिक पर शुरू होगा और गुरुव आफ्ताब पर खत्म होगा। इबादत है, हज इबादत है। कोई भी आए, गरीब आए, मालदार आए, हाकिम आए, महकूम आए, पढ़ा लिखा आए, यूरोपियन आए, एशियन आए, कोई भी आए, हज एक ऐसे निकाह इबादत है। और इस निकाह के तरीके को, निकाह की फजीलत अल्लाह के नबी ने बयान की और इस निकाह की फजीलत के साथ उसको आपने निकाह करके बताया, निकाह करके बताया। कैसे निकाह किया जाता है, कैसे वलीमा किया जाता है, आपने अपने बेटियों के निकाह करके बताए, जैसे नमाज पढ़ के बताई वैसे निकाह करके बताया। इबादत है, इबादत का तरीका मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दिया। पहली चीज ये, बाकी इबादतें जितनी मेहर जगह कहा करता हूं ये जुमला, बाकी इबादतें जितनी हैं उसके औकात छोटे हैं। नमाज की नियत बांध दी, किसी ने 5 मिनट में नमाज की इबादत पूरी कर ली, किसी ने 10 मिनट में पूरी कर ली, किसी ने आधे घंटे में पूरी कर ली, नमाज शुरू की थी यह इबादत पूरी हो। रोजा रखा, शुरू किया सुबह से, किसी का 12 घंटे पर, किसी का 14 घंटे पर, किसी का 18 घंटे पर और किसी का 22 घंटे पर रोजा पूरा हो गया, यह इबादत पूरी हो गई। हज का एहराम बांधा 8 तारीख को, 13वीं की रमी के बाद सब हज के अरकान पूरे हो गए, इबादत पूरी हो गई। लेकिन ये निकाह एक ऐसी बड़ी लंबी चौड़ी इबादत है जो आम तौर पर जवानी में शुरू होती है और बाजों की मौत पर और बाजों की बुढ़ापे पर जाकर खत्म हो जाती है। ये इबादत में निकाह इबादत है। और जो काम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर किया जाएगा उस काम का जो मकसूद है वो हासिल होगा। निकाह से, निकाह में कौन सी चीज कही गई, निकाह में बरकत है। जिस निकाह में बरकत उस निकाह में जोड़ा खुश, जोड़ा कामयाब। क्या है मकसद निकाह का, कुरान बता रहा है लितस्कुनु इलैहा, कि दोनों एक दूसरे से सुकून हासिल करें। दुनिया भर का परेशान हाल आदमी दुनिया में परेशान है लेकिन अपने घर की कुटिया में आता है और बीवी ने कहा जरा एक जुमला कह दिया, कुछ घर में खाने नहीं है लेकिन इतना कह दिया, कहां देर कर दिया आपने, मैं कब से इंतजार में बैठे हूं, पूरे दिन भर का थकान उतर जाता है। तस्कुनु इलैहा, सुकून, बीवी को अपने शोहर के अलावा बाप के घर जिंदगी गुजार दे, सुकून नहीं हासिल कर सकता। सुकून उसको अपने शौहर की गोद में ही मिलेगा और शौहर को अपने अपनी अपनी बीवी के पास ही सुकून मिलेगा, चाहे कितने भी मुंह काले करता रहे नहीं हासिल कर सकता। इसे अंदर का सुकून कहते हैं। निकाह का मकसूद जो है लितस्कुनु इलैहा, सुकून हासिल कर। सुकून मिलेगा कब, उस निकाह में वो चीजें की जाएगी जिस निकाह में बरकत आती। बरकत का लफ्ज जो है ये अरबी का लफ्ज है, मैं कहा करता हूं उर्दू का, उर्दू इसके जुमले का मफहूम अदा नहीं कर सकता। हमारे यहां क्या हम लोग समझते हैं बरकत क्या माना, 2 का खाना 4 को काफी हो गया, 4 का खाना 10 ने खा लिया, इतना बरकत का इतना छोटा नाम, इतना छोटा। बरकत इसे कहते हैं कि जो चीज जिस काम के लिए तुम लाए हो उसका नफा तुम्हें मिले। औलाद बुढ़ापे का सहारा है, अगर ये बुढ़ापे का सहारा है तो सब औलाद की जिंदगी और मां बाप की जिंदगी में बरकत है, और यही औलाद अगर मां बाप के लिए वबाल है बरकत नहीं हो सकती। इसलिए शादी की जो दुआ है نکاح کرنے والے کو دعا کیا دی جاتی ہے؟ بارک اللہ لک، بارک اللہ علیک، وجمع بینکما بالخیر، برکت. برکت جو پوشیدہ ہے وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے میں، اس طریقے میں برکت، اس کے علاوہ کہیں برکت نہیں. اس لیے کہ اللہ کیا ایک ہی طریقہ ہے جو مانیہ ہے، اس کے علاوہ نہیں، کہیں نہیں، ایک ہی طریقہ، اور وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہے. اس طریقے میں برکت ہے، اس کے علاوہ کہیں نہیں. چاہے کتنا بھی اچھا لگے، کتنا بھی پسند آ جائے، لیکن نہیں چلے گا. میں مثال اس کی آسان دیا کرتا ہوں. آپ کے بیٹے کی شادی ہے، آپ نے ایک دعوت نامہ بنایا، اس کے اوپر ایک لفافہ، دعوت نامہ جو تیار کیا کنکوتری 250 روپے میں ایک تیار ہوئی، اس کے اوپر جو کور آیا وہ 250 کا 500 کا پڑا. یہ 500 کا کور آپ اپنے یہاں کے پوسٹ باکس میں ڈالیں گے، پتا کر دیں گے اور اس کو ڈالیں گے، اور کہاں بھیجنا ہے آپ کو؟ یہاں سے بمبئی جائے گا؟ بولو. وہ نکال کر کے باہر رکھ دے گا. کیوں؟ سرکار مانیہ نہیں ہے، اس پر ٹکٹ نہیں. 500 روپے لگائے، سرکار مانیہ نہیں، ٹکٹ نہیں ہے، نہیں چلے، واپس آئے گا. پیچھے کا اگر پتا ہوگا تو گھر واپس آئے گا، اور پتا نہیں ہوگا تو وہی پھاڑ کر پھینک دیا جائے گا. لیکن آپ کے یہاں ایک کارڈ پڑا ہے، پوسٹ کارڈ، بہت دنوں کا پڑا ہوا ہے، اس کے اوپر میں تیل کے دھبے پڑے لگے، اس پر مٹی لگی. آپ نے وہ پوسٹ کارڈ لیا، صاف کیا، لکھا، اس کے اوپر میں آپ نے کلکتہ کا ایڈریس ڈالا اور اسے لیٹر باکس میں ڈالا، پوسٹ باکس. جائے گا؟ بولو نا بھائی. کچھ روپیوں کا ہے، میلا ہے، لیکن گجرات سے پورے ملک کو چیرتا ہوا کلکتہ پہنچے گا. کیا بات ہے؟ یہ کچھ روپیے کا ہے وہ چلا گیا، اتنے سارے روپیوں کا وہ پھینکا پھینک دیا گیا. صاحب ایک ہی بات ہے کہ یہ پوسٹ کارڈ سرکار، بولو، سرکار مان لے. دنیا میں اللہ کے نزدیک مانیہ چیز ایک ہی ہے، اور وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ ہے. اس کے علاوہ کا جو بھی یاد کرو گے، جو بھی لاؤ گے، وہ وہاں مانیہ نہیں، وہ مانیہ نہیں. اس کے نکاح، اللہ کے نبی کیا فرماتے ہیں؟ دنیا کے قومیں کیا کہتے ہیں؟ حساب شادیوں میں خرچ کرو، منگنیوں میں خرچ کرو، دلہن کی مہندی بنانے میں 1-1 کروڑ روپے خرچ کرو، نادان کر رہے ہیں. باپ خود اپنے 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 بیٹے اور بیٹی کی زندگیاں برباد کر رہے ہیں، نہ سمجھ کر نہیں، نادانی میں. وہ بیچارہ سمجھ رہا ہے میں اتنا گریڈ والا ہوں، میں اتنے ملک میں رہنے والا ہوں، کون ہے تو؟ سمجھ رہا ہے کہ نکاح کیا ہے؟ بیٹے اور بیٹی کی زندگی کی ابتدا ہے، یہ زندگی شروع ہو رہی ہے، لڑکے اور لڑکی کی زندگی شروع ہو رہی ہے. اگر یہ شادی نہ کریں، 50 سال 60 سال 70 سال مر گیا، ختم ہو گیا، اس کا کوئی تذکرہ ہی نہیں. لڑکی آج بچی ہے، کل جوان ہوگی، کل بوڑھی ہوگی، پرسوں مر جائے گی، ختم ہو گیا، نہیں کچھ نہیں. لیکن ایک لڑکا اور لڑکی، شرعی لائن سے ان دونوں کو جوڑا جاتا ہے تو ان کی زندگی کی اوپننگ ہے یہ. جب تک ایک تھے کچھ نہیں، دو ہوئے، اب زندگی کی اوپننگ شروع. اب دو ہیں، کل 3 بنائے گا، 4 بنائے گا، بڑھتے 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 बुढ़ापे में बाज मरतबा बाज लोग तुम में से भी होंगे जब गिनेंगे अपने पोते न पोतिया न नवासे नवासिया नवासियों की बेटियां साठ साठ सत्तर सत्तर होते। ये जिंदगी की इब्तिदा है। अभी जिंदगी की इब्तिदा को ये कैसे शुरू करता है? दुकान की ओपनिंग कैसे करते हो? कारखाने की ओपनिंग कैसे करते हो? किसे अल्लाह वाले को बुलाते हो? दुआ करा दो। और ये अपने बेटे बेटे की ओपनिंग कर रहा है अल्लाह के हुक्मों को तोड़कर खुदा के नबी के तरीके का जनाजा निकाल कर। कौन कौन अच्छा तो क्या करेगा? उसको क्या पता है? लेकिन बाप दुनिया में मारू नाम था वो जो है हूँ आटला बारह छोकरा ने शादी में आटला पैसा खर्च कराया। ये अपने नाम के लिए अपने बेटे की जिंदगी में तेजाब डाल रहा है। ये मां अपने नाम के लिए अपनी बेटी की जिंदगी में तेजाब डाल रही। बरकत का तो एक ही रास्ता है, एक ही तरीका है और एक ही रास्ते से आएगी। आदम निका है बरकतन ऐसर हूं। तीन को लो जिंदगियों में आएगी। वक्त बहुत थोड़ा है वरना जिंदगियां कैसे बनती है और आज कैसे उजड़ती है। अभी दरमियान में किसी जगह मैंने देखा था 3 बजे निकाह 7 बजे पार्टी और 2 बजे तलाक। क्या हो रहा है? अंजाम देखो जो अपनी मनमानी पर जा रहे आज तो दुनिया को दिखा रहे लेकिन देखो उस घराने का अंजाम। जाकर पूछो उस बच्ची से क्या हाल है तेरा, पूछो उस बच्चे से तेरा क्या हाल। एक ही रास्ता है और वो मोहम्मद रसूलुल्लाह वाला। इसके अलावा कहीं ना कामयाबी है ना जिंदगी बनी। माल से जिंदगियां नहीं बना करती। अगर माल से जिंदगियां बना करती तो ये सुसाइड होने वाले कौन है? ये आत्महत्या करने वाले कौन है? ये खुदकशी करने वाले कौन है? गरीब भूखे कौन लटक रहा है? बाद में पूछो तो मालूम होगा इतना बिग बैंक बैलेंस था, इतने इसके पास फ्लैट थे, इतनी गाड़ियां थी और ये था और ये था। क्यों मरा? अगर पैसे से सब हो रहा था तो नहीं। दोस्तों जिंदगी का एक ही और ये तो चंद रोजा जिंदगी है, गुजर जाएगी। आज शादी हुई है 4 साल के बाद में ये बाप और मां बन जाएंगे। संभलो संभलो, अपने दीन पर निगाह करो, अपने नबी के तरीके पर चलो। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा रहमत वाला तरीका कोई नहीं। इसके लिए इज्तिमा और ये मेहनत। माल से जिंदगियां नहीं बना करती, चीजों से जिंदगियां नहीं बना करती, साधनों से जिंदगियां नहीं बना करती। जो मेरी उम्र के बूढ़े होंगे 70-80 साल के, उनको पूछो कि जब तुम बच्चे थे उस वक्त में तुम्हारे देहातों में कितना अमन और कितना चैन और कितना भाईचारा और कितनी मोहब्बतें थी और आज क्या हाल है तुम्हारा? इंसानियत परेशान। लेकिन हम पर ताज्जुब यह है कि हमें रहबर मिला है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसा। हम उस अच्छे तरीके को, एक आदमी वो है जो जंगल के किनारे पर बगैर पानी के मरे, ताज्जुब नहीं होता। ताज्जुब तो उस पर होता है जो समंदर के किनारे पर बगैर पानी के मर रहा है। ताज्जुब उन गैरों पर नहीं है जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को न मानकर परेशान है। हमें तो ताज्जुब उन पर है कि जो अपने आप को इस्लाम का दावा करते हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का मुबारक तरीका है और वो टेंशन वाली जिंदगी गुजारते। मेरे भाइयों ठंडे दिल से सोच, जरा नशों से निकलो। ये दुनिया के नशे ये मौत पर उतर गए। जिस वक्त मैं हाथ में कुछ नहीं होता, शराब का नशा तो 2 थप्पड़ पर उतर जाता है, नींबू की 1 गिलास पिलाने पर उतर जाता है, लेकिन माल का नशा अपनी बड़ाई का नशा ये मौत के बॉर्डर पर उतरता है, जो सारा छीन लिया जाता है और उस वक्त वक्त नहीं होता। इसलिए दोस्तों अपने आखिरत का फिक्र करो, कौन कब जाएगा, और अपनी जिंदगी में बच्चों के निकाहों में बच्चियों की जिंदगियों में दीन और शरीयत के एतबार से निकाह करो, बरकतों से घर भर जाए। अल्लाह हम सबके लिए आसान फरमा। एक दूसरी बात यह अर्ज करनी है कि निकाह है, पूरा मजमा सुकून से बैठा रहो, ये मत समझो कि मेरे बेटे का नहीं है। मुसलमान के मुसलमान पर छह हक है, इसमें से एक हक यह है कि उसकी खुशी में शरीक हो, पूरा मजमा बैठा रहे, एक बात। दूसरी बात, जिसका निकाह हो जाए, सिर्फ हमें तो इस वक्त में वकील और दूल्हा, वो निकाह के बाद यही बैठ जाए, यही नहीं तो मेरा तो हो गया, अब वहां से वो मुबारकबाद दे रहा है, पीछे वालों का जो कुछ भी हो तो उससे ज्यादा गधा कोई नहीं, मेरा हो गया, अब दूसरे का कुछ भी होता रहे, बिल्कुल। जब तक दुआ ना हो जाए पूरा मजमा जम कर बैठा रहो। हाँ अलबत्ता जिनको पीछे कोई जरूरत है, कोई मरीज है, ठीक हो पीछे से चले, ठीक है भाई, ठीक है, मजमे में वकार बाकी रखो। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا وأولانا محمدا عبده ورسوله، وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. وقال الله تبارك وتعالى: يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال الله تبارك وتعالى: يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا، يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. وقال رسول الله صلى الله عليه وسلم: النكاح من سنتي. وقال: فمن رغب عن سنتي فليس مني، أو كما قال عليه الصلاة والسلام. ياسر يوسف پاڈور وہی کھڑے رہو بیٹا، ان کے وکیل ہے عارف خان اقبال خان، آپ ہیں، اجازت ہے، उजमा बिनते असलम पठान का निकाह 7,786 रुपये मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। बारकल्लाहु लक बारकल्लाहु लक उजमा बिनकुमा बिनकुमा। शहबाज खान, इनके वकील है कासम मोहम्मद मकरानी। और कासम भाई इजाजत है। सायरा बानू, सायरा बिनते फारूक मकरानी का निकाह 5,786 रुपये मेहर की एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। बारकल्लाहु लक बारकल्लाहु लक। साजिद खान, सिताब खान, इनके वकील है इनायत खान कासम खान। क्या नाम आपका, जोर से बोलो। इनायत खान इजाजत है। नादिया बानो बिनते इनायत खान पठान का निकाह 5,786 रुपये मेहर की एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। बारकल्लाहु लक बारकल्लाहु लक। साहिल खान, महमूद खान, इनके वकील है रफीक खान लतीफ खान। तभी खान साहब इजाजत है। असमा बानो बिनते अकबर खान पठान का निकाह 7786 रुपए मेहर की एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। फैजल खान सिताब खान इनके वकील है मौलवी सलीम बख्शू शेख, इजाजत है। असमा बिनते अल्ताफ शेख का निकाह 5786 रुपए मेहर की एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। परवेज फारूक भाई इनके वकील है असलम यूनुस रंगरेज, इजाजत है भाई। कुलसुम बिनते हाजी अयूब का निकाह 10,000 रुपये नकद मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। मोहम्मद मतलूब मुनीर शेख इनके वकील अब्दुल समद अब्बास शेख, इजाजत है। सुमैया बिनते यूनुस भाम का निकाह 5,000 रुपये नकद मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। मोहम्मद नदीम मोहम्मद सलीम शेख इनके वकील है अबू बकर आपू जी, इजाजत है। सावाना बिनते अबू बकर आपू जी का निकाह 5,000 रुपये नकद मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया।
चलो भाई
फिरोज इब्राहिम ताई इनके वकील हैं अब्दुल बशीर अब्दुल करीम शेख, इजाजत है। साहिल बानो बिनते अब्दुल बशीर शेख का निकाह 5,000 रुपये नकद मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। मोहसिन मोहम्मद इकबाल देसाई इनके वकील है बशीर भाई अहमद भाई मायत, बशीर भाई इजाजत है। आमेरा बिनते यूसुफ भाई लहर का निकाह 10,000 रुपये मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। इरबाज रफीक भाई शेख इनके वकील है मोहम्मद सलीम इस्माइल काजी, इनके वकील का जी आप वकील है, इजाजत है। मुबशिरा बिनते मोहम्मद सलीम काजी का निकाह 7,000 रुपये नकद मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। परवेज फारूक भाई कार्नेलिया इनके वकील है हाजी अय्यूब हाजी यूनुस रंगरेज, हो गया डबल पर्चा है इस्माइल अशरफ पटेल इनके वकील है यूसुफ अहमद आजाद जी, यूसुफ भाई इजाजत है। रही साहब इनके यूसुफ आजाद का निकाह 5,000 रुपये में वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। शोहेब चांद शेख इनके वकील है हाजी शाहबुद्दीन शेख, हाजी साहब इजाजत है। तंजीम बानो बिनते शाहबुद्दीन शेख का निकाह 75,000 मेरे फातिमे के, तंजीम बानो बिनते शाहबुद्दीन शेख का निकाह मेहरे फातिमे के एवज वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया।
लाख के पास पास हो जाए।
मुस्तकीम मोहम्मद अरशद दीवान इनके वकील है अब्दुल हमीद मोहम्मद, इजाजत है भाई। तबस्सुम जफर दीवान का निकाह 5,000 रुपये मेहर के एवज में वकील की इजाजत से मैंने आपके साथ करके आपने कबूल किया। बारकल्लाहु लकुम बारकल्लाहु अलैकुम। सलमान सलीम शेख, इनके वकील है तस्लीम अब्दुल गफ्फार शेख। इजाजत है। सानिया बिन फिरोज पठान का निकाह 5,000 रुपए महर की एवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। दिलशान सिद्दीक इंगोरा, इनके वकील है यूनुस दाऊद मेमन। इजाजत है। उज़्मा बिन यूनुस मेमन का निकाह 25,000 रुपए महर के एवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया।
तोते की तरह पोपट की तरह बोलते हैं।
उसामा बिन शोएब मेमन, उसामा शोएब मेमन और इनके वकील है अब्दुल गफ्फार अब्दुल रहीम मेमन। जी अब्दुल गफ्फार भाई इजाजत है। मारिया बिन आसिफ मेमन का निकाह 7,000 रुपए महर के एवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। हुज़ैफ़ा मोहम्मद हनीफ ताई, इनके वकील है रईसुद्दीन हनीफ जी, वकील का नाम। इजाजत है। क्या नाम है बच्ची का? तहरीम बिनते आसिफुद्दीन, सही। तहरीम बिनते आसिफुद्दीन शेख का निकाह 5,000 रुपए महर की एवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। जाहिद इकबाल खलीफा, इनके वकील है यूनुस मूसा मेहतर। इजाजत है। सबीना बिन यूसुफ खलीफा का निकाह 7,000 रुपए महर की अवस में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। रमीज अब्दुल गनी मेमन, इनके वकील है यूसुफ इब्राहिम मेमन। सुबह इजाजत है। आफरीन बिन यूसुफ मेमन का निकाह 5,000 रुपए महर की अवस में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। सोहेल मोहम्मद शब्बीर शेख, इनके वकील है सलीम गुलाम रसूल शेख। सलीम भाई इजाजत है।
क्या नाम है
बच्ची? जैबा बिनते मोहम्मद इरफान शेख का निकाह 7,000 रुपए महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। मौलाना अशरफ मोहम्मद खानपुरी, इनके वकील है मौलाना सादिक खानपुरी। इजाजत है। अतिया बिनते मौलाना सादिक खानपुरी का निकाह 7,000 रुपए महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। माज निसार मेमन, इनके वकील है सोहेल शब्बीर मेमन। इजाजत है। यमुना बिन सोहेल मेमन का निकाह 25,000 रुपए महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। सात निसार मेमन, वकील है इस्माइल अहमद पूनावाला। इजाजत है भाई। शादाना बिन इस्माइल पूनावाला का निकाह 25,000 रुपए महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। इतने जोर से कबूल किया,
नहीं
नाम लिखा। अरबाज बिनते जमील कुरैशी, अरबाज जमील कुरैशी, इनके वकील है गुलाम रसूल अब्दुल कादिर शेख। आप इजाजत है। उम्मे कुलसूम बिनते गुलाम शेख का निकाह 10,000 रुपए महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। सैयद मोहम्मद सोहेल, इनके वकील है अब्दुल अजीज मियां मोहम्मद शेख। इजाजत है। गुलनाश फातिमा बिनते अब्दुल अजीज शेख का निकाह 5,000 रुपए नकद महर की अवज में, वकील की इजाजत से मैंने आपके साथ कर दिया, आपने कबूल किया। जोर से बोलो बेटे, बारकल्लाह हो गया, कोई बच्चा तो नहीं। اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك، اللهم لا نحصي ثناء عليك انت كما اثنيت على نفسك، اللهم صل على سيدنا محمد النبي الامي وعلى اله وسلم تسليما، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب، اللهم اقبل بقلوبنا الى دينك واقبل بقلوب جميع المسلمين الى طاعتك، اے اللہ تو ہمیں معاف فرما، اے اللہ تو ہمیں معاف فرما، ہم تیرے قصوروار بندے ہیں، اے اللہ ہم تیرے قصوروار بندے ہیں، راتیں ہماری گناہوں سے کالی ہے، دن ہمارے گناہوں سے کالے ہیں، تینے نعمتیں دی ہم نے اسی نعمتوں سے تیرا مقابلہ کیا ہے، اے اللہ تو ہماری پچھلی کو معاف فرما دے، آئندہ پوری زندگی اور تیری دی ہوئی ہر نعمت کو تیری مرضی پر لگانا ہمارے لیے آسان فرما دے، موت سے پہلے موت کی تیاری کی توفیق عطا فرما، موت کے وقت میں کلمہ نصیب فرما، مرنے کے بعد کے سارے مراحل آسان فرما، اے اللہ ہمارے بچوں کے نکاحوں میں تو برکت عطا فرما، اے اللہ خوب برکت عطا فرما، سنت اور شریعت زندگی میں داخل فرما، سنت کے مطابق زندگی کے تمام امور پر چلنا آسان فرما، اے اللہ جوڑوں میں جوڑ پیدا فرما، جانے بین میں محبتیں پیدا فرما، دین کے خادموں کے وجود میں آنے کا ذریعہ فرما، اے اللہ تیرے نبی کے طریقے کے وجود میں آنے کا ذریعہ فرما، دنیا میں جتنے بے نکاح بچے بچیاں ہیں اے مالک سب کا غیب سے تو اچھا انتظام فرما، جتنے پریشان حال ہیں ان کی پریشانی کو دور فرما، جتنے بیمار ہیں ان کو تندرستی عطا فرما، یا اللہ یا اللہ جن کے بچے نافرمان ہے ان کے اولاد کو فرمان بردار بنا، جو بے اولاد ہے ان کو نیک اولاد نصیب فرما، اے اللہ پوری امت کو اپنا پورا دین نصیب فرما، پورا دین پوری امت میں اور پورے عالم میں تو زندہ فرما، کریم تو کرم کا معاملہ فرما، رحم کا معاملہ فرما، فضل کا معاملہ فرما، عفو کا عافیت کا معاملہ فرما، یسر کا سہولت کا معاملہ فرما، تمام امور میں ہمارے انجام کو خیر فرما، حالات کو درست فرما، حالات کو درست فرما، حالات کو درست فرما، پوری پوری دستگیری فرما، رسول پاک صلی اللہ علیہ وسلم نے جو خیر مانگا تو ہمیں اپنا عطا فرما، جن شرور سے سرکار نے پناہ چاہی ہم سب کو اور پوری امت کو پناہ نصیب فرما، جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا متوقع رہے کسی طرح کا ہم پر حق و احسان ہے، اے کریم اپنے کرم سے ان کی جائز حاجات کو پورا فرما، جو مانگا وہ بھی عطا فرما، جو نہ مانگ سکے وہ اپنے کرم سے نصیب فرما، اللہم صل علی سیدنا محمد النبی الامی وعلی آلہ وسلم تسلیما، سبحان ربک رب العزت عما یصفون، والسلام علی المرسلین، والحمد